हाम्रो अध्ययनमा चाहिँ समस्याको अध्ययन हुन थालेछ, समस्या भित्रबाट र समस्या बाहिरबाट पनि। पहिला चाहिँ भित्रबाट समस्या सुरु हुन्छ मण्डलीलाई, यो आत्मिक लडाई हो प्रियहरू। जति हामीले त्यो बुझ्यौँ त्यति हामी चाहिँ डर र सतर्क र नम्रता हिँड्दो रहेछ। शत्रु त्यहाँ छ भन्ने कुरा चाहिँ हामीले जहिले पनि याद गर्नुपर्छ, हामी आत्मिक लडाइँमा छ। अनि त्यसैले समस्या आउनु अचम्मको कुरा होइन। परमेश्वरले चाहिँ एकातिर म आफ्नो मण्डली बनाउनेछु भन्नुभयो, तर तुरुन्तै उहाँले भन्नुभयो नरकका ढोकाहरू यसमाथि के हुने छैनन्, विजयी हुने छैनन्। यसको मतलब त्यहाँ के हुनेछ, द्वन्द हुनेछ, युद्ध हुनेछ, आत्मिक लडाइँ हुनेछ शत्रुको तर्फबाट। अनि अहिलेसम्म हामी पढ्दै जाँदाखेरि सुरुको मण्डली एकदमै सफल हुँदै थियो, उनीहरू राम्ररी सञ्चालन भइरहेको थियो, उनीहरूको गवाही प्रभावकारी थियो, उनीहरू आशिष आनन्द अनि परमेश्वरको अचम्मका ती कामहरू र उनीहरूको जीवनमा भएको परिवर्तनहरू, परमेश्वरको शान्ति आनन्द यो देखेर चाहिँ साध्यै नै उत्साहित थिए भन्ने चाहिँ हामीले सजिलो अनुमान गर्न सक्छौँ सुरुको मण्डली। तर जब पाँचौँ अध्यायमा हामी पुग्छौँ, यहाँ चाहिँ अब शैतानले मण्डलीलाई भित्रबाट आक्रमण गर्छ, भित्रबाट। अब यहाँ एकचोटि चार अध्यायको 32 पदमा हेरौँ त, पाँच अध्यायमा जान अगाडि याद गर्नुहोस् यो सबभन्दा पहिलो मण्डली चाहिँ कहाँ थियो, कसैले भन्नुहोस् त कुन ठाउँमा थियो, यरुसलम, पहिलो मण्डली यरुसलमको। अनि यरुसलमको सुरुको विश्वासीहरू चाहिँ एक आपसमा खाँचोको अवस्थामा परेकाहरूलाई सहायता गर्न एकदम तत्पर थिए। चार अध्यायको 32 पदमा हेर्नुहोस् त, अब विश्वास गर्नेहरूको त्यो जमात एउटै मन र एउटै प्राणको थियो, कसैले पनि आफूसँग भएको कुनै पनि सम्पत्ति यो मेरो हो भन्दैन थियो, तर तिनीहरूका सबै थोकहरू साझा थिए। यरुसलेम मण्डलीका कतिजना चाहिँ एकदम गरिब थिए, कोही कोही चाहिँ अलि बढी धनी थिए, उनीहरूको घरहरू थियो, जग्गाहरू थियो। चारको 34 हेर्नुहोस् त, तिनीहरूको बीचमा खाँचो पर्ने कोही थिएन, किनभने जमिनहरू वा घरहरूका मालिकहरू सबैले ती बेच्थे र ती बेचिएका कुराहरूका दाम ल्याउँथे। त्यसैले अलिक धन भएका विश्वासीहरूले चाहिँ आफ्नो सम्पत्ति, आफ्नो घर, आफ्नो जमिन जग्गा, आफ्नो पैसाबाट चाहिँ सहायता गर्न बाँड्न पनि इच्छुक थिए उनीहरू, खाँचोमा साँच्चै खाँचोमा परेकाहरूलाई, जो अशक्त नै परेको, साँच्चैको अशक्त, त्यो बनावटी खालको अवश्यक त थिएन, यो साँच्चैको थियो। चारको 34-35 हामी पढ्छौँ, जुन अघि पढ्यौँ र 35 पद र तिनलाई फेरि पढौँ है, तिनीहरूको बीचमा खाँचोमा पर्ने कोही थिएन, किनभने जमिनहरू वा घरहरू का मालिकहरू सबैले ती बेच्थे र ती बेचिएका कुराहरूको दाम ल्याउँथे र तिनलाई प्रेरितहरूको पाउमा राखिदिन्थे अनि हरेकलाई उसको खाँचो अनुसार बाँडिदिन्थ्यो। यहाँ देख्छौँ कि प्रेरितहरूले चाहिँ यो जिम्मा लिइरहेको थियो, त्यो त्यत्रो सम्पत्ति जुन विश्वासीहरूले आफ्नो ख्रिस्टको प्रेमले विवश भएर चाहिँ उनीहरूले चाहिँ यसरी प्रभुको निम्ति आफ्ना प्रिय दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न चाहँदाखेरि। अनि एउटा विश्वासीको यहाँ नाम उल्लेख छ, जो चाहिँ ऊ पनि ज्यादै उदार चित्तको थियो, उसको नाम योसेस थियो भने छ। अनि 36 पदमा पढ्छौँ, उसलाई चाहिँ प्रेरितहरूले एउटा अर्को नाम दियो 36 पदमा, अनि योसेस जसलाई प्रेरितहरूले के नाम दिएछन्, बर्नबास है उपनाम दिएछ, जस्तो तपाईँहरूलाई पनि गएको छ प्रेमले चाहिँ विभिन्न अरू अरू नाम दिएको जस्तै सोचौँ होइन। अनि किन यो नाम दिएछ भने एउटा अर्थपूर्ण नाम थियो, यसको अर्थ चाहिँ सान्त्वनाको पुत्र भन्ने थियो, ऊ चाहिँ अरूलाई सान्त्वना दिने, अरूलाई हौसला दिने यस्तो खालको थियो। अनि ऊ अनि उसको नाम युसेस भन्दा पनि बर्नबास सुहाउँछ भनेर उसलाई चाहिँ सान्त्वना दिने व्यक्ति हो भनेर नाम दियो। अनि पछि छ नि हाम्रो अध्ययनमा कुनै बेला यो बर्नबासको बारेमा अझ धेरै कुराहरू हामीले सिक्न पाउनेछौँ। अनि उसले चाहिँ पनि सहायता गर्यो, ऊ चाहिँ साइप्रसको एकजना लेबी थियो भनेछ। अनि 37 पदमा लेखेको छ उसले के गर्यो, तिनले आफूसित भएको जमिन बेचेर पैसा ल्याएर प्रेतहरूका पावमा राखिदिए। त्यही बेलामा अर्को एकजना मण्डलीको विश्वासी नै है, उसले पनि आफ्नो सम्पत्ति बेचेछ, जमिन रहेछ त्यो चाहिँ होइन। यहाँ 5:1 पदमा हेर्नुहोस् त, उसको नाम चाहिँ हननिया भनेछ, हननिया नाम भएको कुनै मानिसले उसले पनि जग्गा बेच्यो। अनि उसले चाहिँ के गरेछ भने, बेचेपछि केही पैसा चाहिँ आफूसँग राखेछ होइन, अनि त्यसपछि बाँकी चाहिँ उसले सबैको लागि मण्डलीलाई दिएछ। अनि उसको श्रीमतीलाई पनि थाहा थियो, यहाँ पढ्छौँ, तर हननिया बाहेक नाम भएको कुनै मानिसले आफ्नी पत्नी सफिरासित मिली एउटा सम्पत्ति बिक्री गर्यो जमिन, र त्यस दामबाट उसले केही हिस्सा आफ्ना लागि निकाल्यो। उसकी पत्नीलाई पनि त्यो थाहा थियो त्यो निकालेको कुरा, र केही हिस्सा चाहिँ ल्याएर प्रेतहरूको पाउमा राखिदियो। अब हामीले अनुमान गरौँ होइन, मानव उसले चाहिँ होइन, हाम्रो नेपाली पैसाको हिसाबले बुझ्नलाई, मानव 2,00,000 बेचेर उसले चाहिँ है, अनि मानव उसले चाहिँ 50,000 चाहिँ आफ्नो लागि राखेछ, अनि त्यसपछि बाँकी चाहिँ उसले प्रेतहरूलाई सुम्पिदियो। तर उसले गएर चाहिँ के भनेछ भने, 2,00,000 किनेको जमिन होइन, बेचेको जमिनको लागि चाहिँ उसले के भनेछ भने, मैले 1,50,000 बेचेको जमिन हो भनेर भनेछ। त्यो त झुट थियो है, त्यो है 1,50,000 दिएर थियो। अनि उसले के भन्यो भने, अनि म यो सम्पूर्ण पैसा है 1,50,000 नै है म चाहिँ मण्डलीलाई यहाँ गरिब विश्वासीलाई सहायता होस् भनेर गर्न चाहन्छु। अब उसको श्रीमतीलाई पनि थाहा थियो यो चाहिँ यसरी सत्य कुरा हो भनेर। अब यहाँ हामी के पाउँछौँ भने, यहाँ एउटा पाप भएको छ, ठुलो पाप। हननियाले गरेको पाप के थियो, उसको दोष के थियो, उसले खास के गल्ती गर्यो, के उसले त्यो बेचेर आफ्नो लागि केही पैसा राख्नु पाप थियो र थिएन? थिएन, किनभने उसको उसकै जमिन त हुन्थ्यो। अनि किनभने 5 पदमै ल्याएछ, त्यो रहन्जेल के त्यो तिम्रो आफ्नै थिएन र, अनि के बिगेपछि पनि के त्यो तिम्रो आफ्नै अधिकारमा थिएन र, न उसकै अधिकारमा थियो। अनि मण्डलीमा कुनै त्यस्तो नियम थिएन होइन, हरेक होइन यस्तो नियम के, हरेक धनी विश्वासीले चाहिँ उसको आफ्नो सम्पत्ति बेच्नुपर्छ अनि दिनुपर्छ, त्यस्तो नियम थिएन मण्डलीमा। ती धनी विश्वासीहरू जसमा अलिकति धन थियो, उनीहरूले चाहिँ इच्छासहित आफ्नै स्वेच्छाले, कुनै करले होइन होइन, एकदम त्यहाँ दबाब दिएर त्यो गरेका थिएन, त्यो उनीहरू आफ्नै इच्छाले गरेका थियो। अघि हामीले पढ्यौँ होइन 32-33-34 है, खाँचो देख्यो हामी दिन चाहन्छौँ भने उनीहरू अनि दिए है। साथै मण्डलीमा अर्को त्यस्तो नियम पनि थिएन जहाँ चाहिँ होइन, ल त्यो जमिन अथवा कुनै चिज सम्पत्ति बेचेपछि चाहिँ त्यो अलिकति पनि आफ्नोलाई राख्न पाइँदैन, पुरै चर्चलाई दिनुपर्छ, अह त्यस्तो नियम थिएन, ठिकै थिएन है। तर परमेश्वरको एउटा नियम चाहिँ थियो त्यो त्यहाँ, त्यो नियम चाहिँ के थियो, तिमीले जुड्न भन्नु हो ठिक, त्यो नियम चाहिँ थियो। अनि हननियाले चाहिँ कसको नियम भङ्ग गर्यो भने, परमेश्वरको नियम भङ्ग गर्यो, तिमीले जुड्न भन्नु भन्ने नियम। अब हननियाले चाहिँ खास यसो गरे भइहाल्थ्यो नि होइन, उसले चाहिँ के भन्न सक्थ्यो भने, हेर्नुहोस् अब 2,00,000 बेच्या हो होइन, अनि म चाहिँ 1,50,000 मण्डलीलाई दिन चाहन्छु भनेको भए ठिक होइन, त्यो झुट हुँदैन थियो। त्यसैले यहाँ के देख्छु भने, हननिया ऊ चाहिँ झुट बोल्ने व्यक्ति मात्र भएन है झुट, तर ऊ चाहिँ कपटी पनि भए। कपट भन्ने शब्द ग्रिक भाषामा चाहिँ के भने, मुकुण्ड लाउने भन्ने शब्द देख्नु भएको छ, लाखे नाच मुकुण्ड लाउँछ नि, अनि त्यो मुकुण्ड लाउँदाखेरि चाहिँ त्यो अर्कै रूप देखिन्छ, तर भित्र त अर्कै रूप छ होइन, भित्र एउटा बाहिर अर्को भन्ने। अनि कपटी चाहिँ ग्रिक शब्द त्यही नै हो है, नाटकमा चाहिँ ऊ नाटक गर्ने मान्छे, उसले चाहिँ बहाना गर्दैछ, भनेको जो म जो जस्तो व्यक्ति आफू होइन नि त्यो हुँ जस्तो देखाइरहेछ, त्यसलाई कपटी भन्छ, मैले सबै पैसा दिइरहेछु भन्ने खालकोले चाहिँ उसले देखाइरहेछ। अब हननियालाई मात्र यो थाहा भएको होइन है, उसको श्रीमतीलाई पनि थाहा थियो, उसको नाम के थियो अरे, सफिरा। यो झुटको बारेमा पनि थाहा थियो र कपटको बारेमा पनि थाहा थियो, तर हननियाले मेरो श्रीमतीलाई थाहा छ भनेर त थाहा थियो, तर परमेश्वरलाई पनि थाहा छ भनेर चाहिँ बिर्सेछ उसले, बिर्सेछ उसले है। अनि परमेश्वरले चाहिँ पत्रुसलाई कसरी हो थाहा दिनुभयो है, पत्रुसलाई पनि थाहा भयो, कसरी महसुस गराउनु भयो पत्रुसलाई। अनि यसबाट हामीले के बुझ्छौँ भने पापले हामीलाई चाहिँ फेला पार्छ। एक्चुली यो पद चाहिँ हेरौँ है, गन्ती 32:23 है, गन्तीको पुस्तक 32 अध्याय गन्तीको 32:23 पद त्यहाँ यसरी लेखेको छ, तर तिमीहरूले यसो गरेनौ भने तिमीहरूले परम प्रभुको सामु पाप गर्नेछौ र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ। यो परमेश्वरको आत्मिक नियमै हो क्या, पापले पापीलाई फेला पार्छ। परमेश्वरले मानिसहरूलाई पाप गरेर त्यत्तिकै छोड्नुहुन्न। हामी मानिस आदमका सन्तान विश्वासी भएर पनि हामीसँग पुरानो स्वभाव छ, अनि हामी चाहिँ हामीले के गर्न सक्छौँ भने हामीले झुट बोल्न सक्छौँ, अनि हामीले अनि खराब काम गरेर चाहिँ कसैलाई थाहा छैन जस्तो हामीलाई हामीले सोच्न सक्दो रहेछ। यहाँबाट त्यो देख्छौँ, कसैलाई थाहा छैन जस्तो सोच्न सक्छ, तर ढिलो चाँडो त्यसले चाहिँ हामीलाई के गर्छ, तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ। अनि के गर्नुपर्ने हो खास, हितोपदेश 28 जाउँदा, हितोपदेश 28:13 हितोपदेश 28:13 जब पापले हामीलाई फेला पारेपछि के गर्नुपर्छ, 28:13 लेखेछ, जसले आफ्ना पापहरू ढाक्छ त्यो सफल हुँदैन, तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ उसले कृपा पाउनेछ। त्यसैले हामीले के गर्नु हुँदैन रहेछ भने हाम्रो पापदेखि हामीले चाहिँ त्यसलाई ढाक्नु हुँदैन, फेला पारिहाल्छ। हामीले चाहिँ के गर्नुपर्छ भने त्यो हामीले चाहिँ स्वीकार गर्नुपर्छ, हो मैले चाहिँ यहाँ खराब काम गरेको छु, मैले यहाँ झुट बोलेको छु, मैले कपटपूर्ण काम गरेँ। तर हनानियाले चाहिँ त्यसो गर्यो त, फर्केर जाउँ है, प्रेरित पुस्तकमा उसलाई मौका थियो उसको पाप स्वीकार गर्ने, परमेश्वरले मौका दिनुहुन्छ, सुरुदेखि नै हो कि आदम र हवाले पाप गरे दिनदेखि परमेश्वरलाई थाहा थियो के गरेछ भनेर, तर सोध्नुहुन्छ परमेश्वरले, आदम है तिमी कहाँ छौ, अनि के मैले नखानु भनेको रुखको फल खायो, थाहा छ नि उहाँलाई, तर स्वीकार गरेको चाहन्छ अनि क्षमा पाउँछ त्यो व्यक्तिले। अनि यहाँ प्रेरित 5 अध्यायमा पत्रुसले थाहा पाएछ परमेश्वरद्वारा, अनि 3 पदमा त पत्रुसले भने, हे हनानिया पवित्र आत्मासँग झुट बोल्न र जमिनको दामबाट केही हिस्सा आफ्नो लागि निकाल्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो। हेर्नुहोस् है, हनानिया तिमीले चाहिँ कोसँग झुट बोल्दैछ, पवित्र आत्मासँग। प्रेरितको पुस्तकमा चाहिँ एकदम विश्वासी कस्तो छ भने पवित्र आत्मा हुनुहुन्छ, एकदमै त्यो चाहिँ सबैलाई महसुस छ है, भनौँ न अधिकांश यहाँ पत्रुस होइन, पवित्र आत्माको आगमन भएको, हामीसँग बसिरहनु भएको, यो सबै काम उहाँद्वारा भइरहेछ। अनि झुट तिमीले बोल्यो कोसँग भने परमेश्वरको पवित्र आत्मासँग, हनानिया भन्दैछ। अनि उसले उसलाई भन्छ, हनानिया पवित्र आत्मासँग झुट बोल्न र जमिनको दामबाट केही हिस्सा आफ्नो लागि निकाल्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो। 4 पद, त्यो रहन्जेल के तिम्रो आफ्नै, त्यो तिम्रो आफ्नै थिएन र, अनि बिगेपछि पनि के त्यो तिम्रो आफ्नै अधिकारमा थिएन र, तिमीले आफ्नो हृदयमा किन यस्तो कुरा राख्यौ, तिमीले मानिससित होइन तर परमेश्वरसित नै झुट बोलेका हो। यी शब्दहरू पत्रुसको मुखबाट निस्किने बित्तिकै घृणामै हनानिया त भुइँमा पछारियो, उसको त मृत्यु भयो। हेर्नुहोस् त 5 पद, अनि यी कुराहरू सुनेर हनानिया पछारियो र मर्यो, अनि यी कुरा सुन्नेहरू सबैलाई डर भयो। यहाँ याद गर्नुहोस्, पत्रुसले हनानियालाई हिर्काएको होइन, के पनि गरेको छैन पत्रुसले, न त पत्रुसले प्रार्थना नै गर्ने, ए परमेश्वर यसलाई यस्तो गर्नुहोस् भनेर, केही पनि गरे होइन। सायद पत्रुस पनि त्यहाँ छ पऱ्यो होला, उसले बोलेको मात्र थियो होइन, अरू त्यहाँ जो जो उपस्थिए एकछिन त अचम्मित भयो होला है, अनि सबैलाई त्यहाँ डर भयो भने है। त्यसपछि के गयो भने उसलाई चाहिँ दफन गर्न लग्यो है। यहाँ छपन्न ल्याएछ, अनि जवान मानिसहरूले उठेर उसलाई लपेट लापट पारे र बाहिर लगेर उसलाई गाडी दिए। तीन घन्टा बित्छ, तीन घन्टा भएपछि उसको श्रीमती आइपुग्छ, अनि श्रीमतीलाई चाहिँ थाहै रहेछ के भएछ भनेर, अब परिस्थिति त्यस्तै रहेछ त्यो दिन है। अरू अनि साथसाथ अनि प्रायः तीन घन्टापछि यस्तो भयो, उसकी पत्नी के भएको थियो सो थाहै नपाइकन भित्र आई, अनि उसलाई पनि पत्रुसले प्रश्न गर्छ, अनि पत्रुसले उसलाई जवाफ दिए, के तिमीहरूले त्यो जमिन त्यतिकैमा बेचेका हो, मलाई भन। सफिराले पनि हनानीले जस्तै आफ्नो पाप चाहिँ ढाक्छ, अनि उसले भने हजुर त्यतिमै। अनि त्यसपछि नौपद फेरि पत्रुसले भन्नुपर्छ, तब पत्रुसले उसलाई भने प्रभुको आत्मालाई परीक्षा गर्नका निम्ति तिमीहरू कसरी मिलेर एकै मतका भयो, हेर तिम्रा पतिलाई गाड्नेहरूका पाव ढोक्कामै छन् र तिनीहरूले तिमीलाई बोकी बाहिर लैजान्छन्। पत्रुसलाई थाहा भयो अब सफिरा पनि बाँकिरहने छैन है। अनि के भयो बृहस्पत, तब तुरुन्तै ऊ उनका पाउने र पछाडि र मरे, अनि जवान मानिसहरू भित्र आए होइन भर्खर आउँदैछ गाडेर, अनि र उसलाई मरिसकेको भेट्टाए, अनि उसलाई फेरि बोकेर बाहिर लगी उसकै पतिको बगलमा गाडिदिए, अनि सारा मण्डली यसको प्रभाव चाहिँ के पर्यो भने असर, अनि सारा मण्डली र यी कुरा सुन्नेहरू सबैलाई ठुलो डर भयो। यहाँ के हामीले सिक्छौँ भने एउटा कुरा है कि परमेश्वरले चाहिँ विश्वासीहरूलाई त्यो बेलामा सुरुको मण्डलीमा के देखाउँदै हुनुहुन्थ्यो भने म पवित्र छु, म पवित्र छु, त्यसैले तिमीहरू के हो पवित्र। अनि परमेश्वरमा चाहिँ त्यस विषयमा चाहिँ है उहाँ चाहिँ खेलाची गरिरहनु भएको छ, पापको सम्बन्धमा एकदम गम्भीर हुनुहुन्छ। अनि त्यहाँ यस्तो भयो कि यो असर यो त कुरा फैलिन थाल्यो हजारौँ छ त्यहाँ होइन, त्यहाँ त एक कान दुई कान मैदान हुन थाल्छ होइन। बाह्र पद, अनि प्रेरितहरूका हातहरूद्वारा अनेकौं चिन्ह र अचम्मका कामहरू मानिसहरूको बीचमा गरिए, अनि तिनीहरू सबै एकै मनका भई सुलेमानको दलानमा रहन्थे, उनीहरूको सङ्गति गर्ने ठाउँ। अनि बाँकी रहेका मानिसहरू मध्ये हेर्नुहोस् त अरू त्यो सुन्नेहरू बाहिरकाहरू अरू कसैले पनि तिनीहरूसँग मिल्ने साहस गरेन भनेछ, तर मानिसहरूले तिनीहरूको प्रशंसा गर्थे, विश्वासीहरूको असल कुरा गर्थे, तर उनीहरू चाहिँ मण्डलीसँग आबद्ध हुन चाहिँ डराउँथे है। सकिरहे उनीहरू चाहिँ एकदमै अब चाहिँ यो त होइन गम्भीर कुरा रहेछ भन्दै, यसबाट हामी के बुझ्छौँ भने मण्डली चाहिँ खालि आकर्षण गर्ने ठाउँ मात्रको रूपमा होइन, धेरै जसोले चाहिँ मण्डली चाहिँ एकदम आकर्षण गर्ने एउटा केन्द्रको रूपमा हुनुपर्छ भनेर ठान्छन्। कसरी आकर्षण गर्ने, कस्तो कार्यक्रम गर्ने होइन, एउटा सङ्गीतकार ल्याउने हो कि, एउटा नाचगान ल्याउने हो कि, नाटक देखाउने हो कि, धेरैजना आओस् हो, धेरैजनाले मुक्ति त पाओस्, तर आकर्षण गर्ने मात्र शक्ति नै होइन महत्वपूर्ण मण्डलीमा। मण्डली यस्तो हुनुपर्छ कि त्यहाँ चाहिँ गलत खालको व्यक्तिहरू चाहिँ छिर्नै मन नपर, आउनै नचाहने गराउनुपर्छ मण्डली, त्यस्तो हुनुपर्छ। उनीहरू चाहिँ यहाँ देख्छौ है यो चाहिँ सित्तिमेती यसमा चाहिँ लाग्ने कुरा होइन रहेछ भन्ने हुनुपर्छ, अलि हल्का छ जाउँ 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 सबैजना, त्यस्तो खालको छ भने सायद हल्का छ होला त्यो मण्डली होइन। यहाँ देख्छौ कि बाँकी रहेका मानिसहरूमध्ये अरू कसैले पनि तिनीहरूसँग मिल्ने साहस गरेन, उनीहरूको गवाही चाहिँ यस्तो थियो, परमेश्वर हुनुहुन्छ यहाँ, यो चाहिँ मान्छेहरूको एउटा समूह मात्र होइन। अनि त्यसैले आकर्षण गर्ने मात्र होइन कि विकर्षण गर्ने शक्ति पनि हुनुपर्छ मण्डलीमा पवित्रताले है, ताकि त्यहाँ कपटी मान्छे आउन उसलाई आउनै मन नपरोस् है, उसलाई उकुस्नुको सोच उति छ भने चाहिँ, यदि एउटा सांसारिक रूपले सम्झौता गर्ने व्यक्ति छ भने होइन उसले केही समय सुनेपछि चाहिँ ओहो ऊ चाहिँ अब त्यहाँ चाहिँ उसलाई बस्नु मन नपर्नु पर्ने हो वास्तवमा हो, पापलाई त विकर्षण गर्नुपर्छ। अनि जो चाहिँ होइन अन्य अरू कारणले होइन आउन खोज्छन् भित्र उनीहरूलाई चाहिँ विकर्षण गर्ने शक्ति हुनुपर्छ। जहिले पनि हामी देख्छौँ कि बाइबलमा चाहिँ जब मिश्रित समूह हुन्छ, जसरी इजरायल कस्तो भएको थियो, जब मिश्र देशबाट निस्किया थियो नि एउटा हुलिया समूह पनि सँगसँगै गएको थियो भनेछ नि. उनीहरू चाहिँ खास यहोवा परमेश्वरको डर थिएन उनीहरूलाई, लागौँ यिनीहरूसँगै लागौँ भनेर निस्किया थिए. अनि पछि गएर चाहिँ उनीहरूले नै हो इजरायललाई घरिघरि यात्रामा चाहिँ दुःख दिने. मिश्र देशको काँक्रो चाहियो, मिश्र देशको लसुन चाहियो भन्ने यिनीहरू नै थिए. अर्थात् संसारको कुरा उनीहरूले चाहिँ खोजिरहन्छन् है. त्यसैले गर्दाखेरि चाहिँ मण्डली चाहिँ पवित्र वातावरण हुन आवश्यक छ. अनि सबै खालको बहाना अथवा सबै खालको देखावटी कुरालाई चाहिँ त्यहाँ मृत्यु भनेको मतलब शारीरिक मृत्यु त अहिले त्यसरी गरिरहनु भएको छैन. परमेश्वरले गर्नुभए कस्तो हुन्थ्यो होला है? एकजना लेखकले यसरी लेखेको थियो, यदि अहिले पनि कस्तो अन्तर्कालीन पुस्तक हो बुझ्दै हुनुहुन्छ यो चाहिँ. सुरुमा चाहिँ परमेश्वरले कति कुराहरू देखाइदिनु भयो अनि उहाँले भन्नुहुन्छ म चाहिँ बदलिया छैन है, यद्यपि मैले त्यही गरिरहेको छैन होइन. अनि तर यदि परमेश्वरले आजको मण्डलीहरूमा यस्तो गर्ने हो भने एकजना लेखकले यसरी ल्याएको थियो, त्यहाँ चाहिँ मान्छेहरूको भुइँमा खसेर लडेको आवाज यति ठुलो सुनिन्थ्यो कि कान थुन्नु पर्ने हुन्थ्यो. किन अहिले चाहिँ प्रभुको मण्डली एकदम सांसारिक छ, प्रभुको नाममा जुट्ने मण्डलीहरू. हामी चाहिँ पवित्र हुन चाहँदैनौँ, हामी यस्तै हुन चाहँदैनौँ. यसको लागि चाहिँ हामी एक एक नै चाहिन्छ. एउटा हनानियाले पनि र एउटा सफिराले पनि त्यहाँ चाहिँ बाधा आइसकेको थियो अनि हटाउनै पर्ने भयो. हिजो एउटा पद बाँडेको थिएँ मैले एकचोटि कुनै बेला हेर्नुहोस्, त्यो चाहिँ उपदेशक दशको एकमा हेर्नु भन्छ. अत्तर त एकदम सुगन्धित हुन्छ अनि एउटा मरेको झिँगा त्यहाँ पर्यो भने के हुन्छ? दुर्गन्ध हुन्छ सानो एउटा झिँगाले पनि त्यसलाई फ्याँक्नुपर्छ है. अनि त्यसैले परमेश्वरले पहिलो सुरुको मण्डलीमा चाहिँ यहाँ पवित्रताको वातावरण हुनुपर्छ, यो मेरो घर हो भनेर चाहिँ उहाँले चाहिँ सिधै यसरी कारवाही गर्नुभएको छ. उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ पापलाई घृणा गर्नुहुन्छ, उहाँले आफ्नो मण्डली चाहिँ विशुद्ध पवित्र भएको चाहनुहुन्छ. तिमीहरू पवित्र हो किनकि म पवित्र छु, पहिलो पत्र 1:16. परमेश्वर चाहिँ आफ्नो मण्डलीमा झुट बोल्नेहरू र कपटीहरू चाहनुहुन्न. अनि यो सुरुको मण्डलीमा उहाँले देखाइदिनु भयो कि उहाँ चाहिँ एकदमै गम्भीर हुनुहुन्छ पापको विषयमा. अनि अहिले चाहिँ उहाँले कसैले होइन झुट बोल्दैन बुझ्नु बित्तिकै उहाँले चाहिँ उसलाई ढाल्नुहुन्न. तर परमेश्वरले के चाहिँ देखाइसक्नुभयो भने म चाहिँ कति घृणा गर्छु नबिर्स है भन्ने कुरा चाहिँ. त्यसैले हामीले चाहिँ यो हनानिया र सफिराबाट सिकौँ. यो चाहिँ भयो भित्रबाट शैतानले गरेको आक्रमण यस्तो थियो. अब समस्या बाहिरबाट पनि आएको छ है. तर त्यो पढ्न अगाडि यहाँ 5:14 हेर्नुहोस् त यहाँ कस्तो के भइरहेको छ. 14 अनि झन बेसी संख्यामा विश्वास गर्नेहरू प्रभुमा थपिए भनेपछि 700 विश्वासीहरू चाहिँ यहाँ थपिन थालेछन् होइन. त्यो अरू त्यो होइन त्यतिकै होइन लैलेमा लाग्ने उनीहरू चाहिँ अहो यहाँ अहिले लाग्नु हुँदैन भनेर उनीहरू अलग्गै बसिरहेको छ. ठिक छ, उनीहरूले त्यस्तै गरोस् है. तर जो विश्वास गर्ने पश्चाताप गर्नेहरू चाहिँ अब बेसी संख्यामा त्यहाँ थपिन थालेछ. पुरुषहरू पनि स्त्रीहरूको भिडै लागेछ. यहाँ देख्नु भयो है, त्यहाँ मण्डलीमा छ नि पापलाई अनुशासन गरिनुपर्छ. अनि त्यस्तो परिस्थिति आउँछ जब चाहिँ एउटा विश्वासीलाई चाहिँ मण्डलीबाट निकाल्नु पर्ने पनि हुन्छ अनि हामीले गरेछौँ यहाँ है. अनि यद्यपि विश्वासी नै हो तर परमेश्वरको वचन अनुसार उसलाई अनुशासन परमेश्वरले गर्ने हो, हामीद्वारा गर्नुहुन्छ, हामीले गर्नुपर्छ. हामी त्यो गर्न डराउनु हुँदैन है, किनभने यहीँ देख्छौँ है ओहो अनुशासन गऱ्यो भने त हामी त थोरै हुन थाल्छ पनि होइन. अनि हामी त झन्झन थोरै छौँ, झन थोरै हुन्छौँ होइन. होस् होस् बसोस् होइन, त्यो चाहिँ गलत हो. यहाँ हामी के देख्यौँ भने हनानिया र सफिरा हटाएपछि झन यहाँ वृद्धि भएको छ है, झन थपिएको छ है. त्यसलाई कसैले मिसिनलाई यसो उभिएर बटन चाहिँ दायाँपट्टि छ, ब्याट्री सकिँदा त्यस्तो गर्छ त्यसले. अनि त्यसैले मण्डलीमा चाहिँ त्यहाँ अनुशासन गर्न डराउनुहुन्न, पापको विरुद्धमा प्रचार गर्न डराउनुहुन्न, मान्छे घटला भनेर डराउनुहुन्न, एकदम प्रचार गर्ने है तपाईँहरू जो जो अगुवाहरू हुनुहुन्छ है, प्रेम साथ गर्ने हो है। तर त्यहाँ चाहिँ ओहो यो चित्त दुखाउने कुरा होइन, यहाँ पवित्र परमेश्वर हुनुहुन्छ अनि हामी चाहिँ पवित्र हुन चाहन्छौँ, परमेश्वरलाई खुसी पार्न चाहन्छौँ है। त्यसैले अब यहाँ के भयो, अब यस्तो वृद्धि हुँदै थियो, यहुदी अगुवाहरूलाई चाहिँ एकदमै फिक्री लाग्न थाल्यो, उनीहरू चाहिँ अब डाही हुन थाले, रिसाउन थालेछन् यो प्रेरितहरूको सफलता देखेर। उनीहरूले हेर्दाखेरि 5:17 हेर्नुहोस् त, तब महापुजारी र तिनका साथमा भएका सबै उठे, यो सदुकीहरूको पन्थ थियो, अनि तिनीहरू रिसले भरिएका थिए, उनीहरू रिसाएका छन्। अन्तमा के गरे उनीहरूले, समातेर जेलखानामा राख्दैछ, अनि यो पालि चाहिँ योहन्ना र पत्रुस मात्र होइन नि, यो पालि त 12 पक्रेछ, हेर्नुहोस् है 18 अनि तिनीहरूले प्रेरितहरूमाथि आफ्ना हात लगाए र उनीहरूलाई झ्यालखानामा हाले, अनि 19 पढ्छौ, तर परमेश्वरले एउटा स्वर्गदूतद्वारा उनीहरूलाई छुटाउनुहुन्छ। तर राति प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए, एकदम आश्चर्यकर्महरू भइरहेछ, परमेश्वरले जे पनि प्रयोग गर्न सक्नुहुन्छ, र उनीहरूलाई बाहिर ल्याएर भने, अनि उनीहरूलाई चाहिँ एउटा सन्देश दिनुहुन्छ परमेश्वरको तर्फबाट, त्यो 12 है, त्यो 12 चाहिँ के सन्देश दिन्छ है, तिमीहरू भाग्ने होइन है भनौँ न, तर प्रचार गर्ने हो है। अनि यहाँ भन्छ, जाओ मन्दिरमा गएर है उभिएर यस जीवनका सारा वचनहरू मानिसहरूलाई बताइदियो है। जलखानाबाट सिधै गएर चाहिँ त्यहाँ जम्मा हुने ठाउँमा गएर अझ बता, अनि उनीहरू चाहिँ के गर्छन्, त्यहाँबाट छुटेपछि सिधै त्यही नै गर्छन् उनीहरू है। अनि शत्रुहरूको लागि त यो एकदमै छक्क लाग्दो कुरा भयो, हेर्नुहोस् त 26 यो पुरै खण्ड पढ्यो भने, किनभने भोलिपल्ट उनीहरूलाई चाहिँ लल्याओ हामी उनीहरूलाई चाहिँ कुरा गर्छौँ भनेर पठाउँदाखेरि त जेलखानामा त छैनन् उनीहरू है, अगाडि चाहिँ जस्ताको तस्तै सिपाहीहरू छन्, ढोका पनि ताला लगाएकै छ है, ढोका खोल्छ भित्र उनीहरू छैनन् है। 21:67 पढौँ, अनि यो सुनेर उनीहरू एक्का बिहानै मन्दिरभित्र पसेर शिक्षा दिए, तर महापुजारी र तिनका साथमा भएकाहरू आए अनि महासभा र इजरायलीहरूका बुढा प्रधानहरूलाई भेला गरे र उनीहरू ल्याइउन् भनी झ्यालखानामा पठाए, तर जब अफिसरहरू आए र उनीहरूलाई झ्यालखानामा भेटेनन् तब तिनीहरूले फर्केर यसो भन्दै खबर दिए, हामीले साँच्चै झ्यालखाना सम्पूर्ण सुरक्षा साथ बन्द गरिरहेको र पहरेदारहरूलाई बाहिरपट्टि ढोकाको अघिल्तिर उभिरहेका भेट्टायौं, तर जब हामीले खोल्यौं तब भित्र कुनै मानिसलाई भेट्टाएन है। अलिकति मूर्ख पनि लाग्यो होला है, पुरा हात हतियार लिएर चाहिँ 12 हामी चाहिँ यहाँ रुनिरहेछौँ, भित्र छ भित्र छ खोल्नुहोस् खोल्नुहोस् सर्ट खोल्छ त रित्तो छ है, 12 त छैन त्यहाँ, राति नै स्वर्गदूतले उनीहरूलाई स्वतन्त्र पारिसक्यो, अनि उनीहरू अब यो जुन चाहिँ गार्डहरू छ नि उनीहरूलाई के भयो होला, उनीहरूको त टाउको गएर अवश्य नै है, किनभने नियम एकदम कडा थियो क्या, जो चाहिँ त्यो बेलामा रुमी अथवा जब रक्षा गर्नुपर्ने व्यक्तिलाई उनीहरू उम्किन्थे, यसको मतलब त के हो भने उनीहरूले नै उम्कायो भन्ने बुझिहाल्थ्यो नि होइन, तिमीहरूले नखोल्दै भए कहाँबाट जान्थे होइन। अनि त्यसपछि के भयो 24, अनि जब महापुजारी मन्दिरका कप्तान र मुख्य पुजारीले यी कुराहरू सुने तब यसको नतिजा के होला भनी उनीहरूको विषयमा अन्योलमा परे, तब एकजना आएर तिनीहरूलाई यसो भन्दै खबर दियो है, उनीहरू चाहिँ मिटिङमा बसिरहेको छ के गर्ने है, 12 हामी त आज कुरा गर्नुपर्ने भने त छैन झ्यालखानामा के गर्ने, दगुड्दै एकजना आउँछ र भन्छ, हेर्नुहोस् तपाईँहरूले जुन मानिसहरूलाई झ्यालखानामा हाल्नुभएको थियो तिनीहरू त मन्दिरमा उभिरहेका छन् र मानिसहरूलाई शिक्षा दिइरहेका छन् है। दौमार्य 26, तब कप्तानले अफिसरहरूको साथमा गएर उनीहरूलाई बल मिचाइ नगरिकन, किनकि हामी कहीँ ढुङ्गाले हानिदा छौँ कि भनी तिनीहरू मानिसहरूसँग डराए, अनि उनीहरूलाई ल्याएर तिनीहरूले उनीहरूलाई महासभाका सामु खडा गरे, अनि महापुजारले उनीहरूलाई यसो भन्दै सोधे, अब यहाँ चाहिँ फेरि सन्हेद्रिन महासभाको सामु चाहिँ उनीहरूलाई खडा गरिएको छ, अनि उनीहरूलाई फेरि प्रश्न गरेको छ, के प्रश्न? 28 पद, तिमीहरूले यस नाममा शिक्षा नदिनु भनी के हामीले तिमीहरूलाई कडासँग हुकुम दिएन र? उनीहरूले छ नि, तिमीहरू कसरी जेलखानबाट निस्क्यो त सोधे पनि छैन क्या, उनीहरूलाई सोध्नु पनि अलिकति आटा आएन छ खालि उनीहरू चाहिँ उनीहरूको यो होइन हामीले यस्तो आज्ञा दियो होइन तिमीहरूलाई भन्दैछ। अनि हेर तिमीहरूले यरुसलेममा आफ्नो शिक्षाले भरिदिएको छ र यस मानिसको रगत हामीमाथि ल्याउन चाहन्छ, हामी विचाराहरू पनि भन्न थाल्छ उनीहरू चाहिँ। अब त्यसपछि उनीहरूको जवाफ के हुन्छ त है, 29 पद, तब पत्रुस र अरू प्रेरितहरूले जवाफ दिँदै भने है, धारैजनाले गवाही दिँदैछ, हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ। हाम्रा पिता पुर्खाहरूका परमेश्वरले येशूलाई बौराएर उठाउनु भएन चाहिँ घरिघरि उनीहरूको प्रचारमा चाहिँ यो छुटाएकै छैन। येशू जिउनुहुन्छ, ख्रिस्ट येशू बौरेर उठ्नु भएको छ, उहाँ स्वर्ग जानुभएको छ, त्यसको प्रमाण चाहिँ हामी दिँदैछ, हामीले देखेका हौ हाम्रै आँखाले, अनि उहाँको हातले आश्चर्य कर्महरू भइरहेको छन् इत्यादि भन्दैछन्। उहाँलाई बौराएर उठाउनु भयो, जसलाई तपाईँहरूले रुखमा झुन्ड्याई मार्नुभयो, क्रुसलाई यहाँ रुख पनि भनेको छ, काठले बनेको हुन्थ्यो क्रुस, तपाईँहरूले मार्नुभयो उहाँलाई, क्रुसमा टाङ्नुभयो भनेको, उहाँलाई नै परमेश्वरले आफ्नो दाहिने हातले कर्ता र मुक्तिदाताको रूपमा उच्च पार्नुभयो, इजरायललाई पश्चाताप र पापहरूको क्षमा दिनलाई। अनुग्रह पनि छ हेर्नुहोस् उनीहरूको प्रचारमा, जहिले पनि उनीहरूले भन्छ पाप क्षमा पाउन सक्नुहुन्छ, इजरायलले पश्चाताप गर्यो भने गरेको यो सबभन्दा ठूलो अपराधको पाप पनि क्षमा हुन्छ। 32 पद, अनि यी कुराहरूको विषयमा हामी उहाँका साक्षी हौ, अनि यही प्रकारले पवित्र आत्मा पनि हुनुहुन्छ। बाह्रे उनीहरूको साक्षी त्यस्तो छ, हामी गवाही दिँदैछौँ अनि हाम्रो साथमा चाहिँ पवित्र आत्मा हुनुहुन्छ, जसलाई परमेश्वरले आफ्नो आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ। उनीहरू त्यसैले छ नि पवित्र आत्माको उपस्थिति भरपुरी उनीहरूले पल पलमा अनुभव गरिरहेको देखिन्छ कि, यो सुरुको क्रिस्चियनहरू, यो चाहिँ कस्तो भने कुनै विशिष्ट कोही कोहीलाई मात्र हुने होइन, यो एउटा सामान्य एउटा नियमित क्रिस्चियन जीवन हो भनेर उनीहरूले बुझेको थियो। बोल्दा पनि गर्दाखेरि पनि जवाब दिँदा जहिले पनि यस्तै छ उनीहरू, अनि उनीहरूले भन्छन् होइन तपाईँहरूले त नबोल भन्नुभयो, प्रभुले त बोल भन्नुभएको छ, हामी कसको कुरा मान्ने, परमेश्वरको कुरा निमन त्यही भएको थियो नि, दानियललाई कसैलाई होइन कसैले पनि प्रार्थना गर्ने होइन है 30 दिनलाई, त्यस्तो नियम आएको थियो नि, दानियलले के गर्यो, सरासर गयो उसको दैनिक अनुसार, उसले दिनको 3 पटक प्रार्थना गरे, उसलाई थाहा थियो अब मलाई चाहिँ सिंहको खोरमा फ्याल्छ भनेर, हालोस् म चाहिँ प्रार्थना परमेश्वरकै कुरा मान्छु भनेर चाहिँ उनीहरू अगाडि बढे है। अनि हेर्नुहोस् पत्रुसले यी अगुवाहरूलाई प्रचार गरेका छन् यो 30-32 पद जुन भर्खरै पढ्यौं, अनि उनीहरूलाई भन्छन् तपाईँहरूले चाहिँ क्रुसमा मार्नुभयो तर परमेश्वरले चाहिँ जीवित पार्नुभयो, उसको सन्देशमा यो छ, अनि क्रुसमा टाँगेर जीवित अहिले हुनुभएको प्रभु येशू चाहिँ स्वर्गमा हुनुहुन्छ, अनि उहाँले चाहिँ तपाईँहरूलाई क्षमा दिन सक्नुहुन्छ। यस्तो प्रचार गरेपछि नि अनि सुसमाचार त्यही त हो नि प्रचार होइन, यो प्रचार गरे यसको नतिजा के भयो, 33 पदमा यहाँ पढ्छौ, अनि यो सुनेर तिनीहरूको मुटु छेडियो। अब एकचोटि छ नि तपाईँले योहन्ना 16 अध्यायमा पल्टाउनुहोस् त यो कुरा बुझ्नु भएको, योहन्ना 16 अध्याय, किन प्रभु येशूले स्वर्ग जानु अगाडि प्रभु आफ्नो चेलाहरूलाई के भन्नुभएको थियो भने शान्तिदाता तिमीहरूको आउनुहुनेछ र संसारलाई अविश्वासीहरूको हृदयमा चाहिँ यस्तो काम गर्नुहुनेछ भन्नुभएको थियो भविष्यवाणीमा, यो चाहिँ योहन्ना 16:8 पदमा, अनि जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई पापको विषयमा धार्मिकताको विषयमा र न्यायको विषयमा के पार्नुहुनेछ, कायल पार्नुहुनेछ। भनेको मतलब चाहिँ त्यो व्यक्तिले चाहिँ प्रभु येशू ख्रीष्टको सुसमाचार सुनेपछि ऊ चाहिँ कायल हुन्छ, यसको मतलब चाहिँ म चाहिँ पुरै दोषी हो, म चाहिँ पुरै परमेश्वरको सामु दण्ड पाउनुपर्ने नरक जानुपर्ने व्यक्ति हुँ भन्ने कुरा चाहिँ कसले महसुस गराउनु हुँदो रहेछ, प्रचारकले हो, होइन सक्दैन, असम्भव, हृदयभित्रको काम हो नि त यो चाहिँ पवित्र आत्माले गर्नुहुन्छ। प्रचारकले चाहिँ बोल्छ है, सुसमाचार प्रचार गर्छ, अनि आफ्नो वचनलाई आदर गर्ने पवित्र आत्माले चाहिँ त्यो मान्छेको हृदयभित्र यस्तो काम गरिदिन सक्नुहुन्छ कि त्यो उहाँले मात्र गर्न सक्नुहुन्छ। त्यसैले जहिले पनि हामीले यसै प्रार्थना गर्छौँ, घायल पार्नुहोस् प्रभु, तपाईँको काम गर्नुहोस्, हामी त सक्दैनौँ है, उहाँमा पुरै भरोसा गर्दै। त्यसैले जहिले पनि छ नि तपाईँ कोहीसँग सुसमाचार बाँडिरहँदाखेरि योहन्ना 16:8 तपाईँको मनमा खेलिरहोस्, पवित्र आत्मा तपाईँले यसलाई कायल पारेन भने त मैले त बोलेको त होइन भित्तासँग बोले बराबर हुन्छ, तपाईँले गरिदिनुहोस्, तपाईँले गर्नुहुन्छ भनेर भरोसा गर्दै बढ्नुहोस्, बोल्नुहोस् है। तर यहाँ के पनि पाउँछ भने कायल पारे पनि त्यो व्यक्तिले मुक्ति नपाउन पनि सक्छ। त्यहाँसम्म चाहिँ पुर्याउनुहुन्छ पवित्र आत्माले है, उसलाई पुरै दोष देखाइदिनुहुन्छ, पुरै अनि ख्रिस्ट येशूमा विश्वास, पुरै मुक्ति पाउने सब होइन। तर विश्वास गर्ने काम चाहिँ उसकै हो, उसले नै गर्नुपर्छ। उसले नगर्न पनि सक्छ, पुरै कायल भएर पनि उसले चाहिँ विरोध गर्न सक्छ। अनि ठ्याक्कै त्यही गरे दुःख लाग्दो कुरो त्यो यहुदी अगुवाहरूले, हेर्नुहोस् त प्रेरित 5:5 कायल त भएको छन्। अनि त्यसको बयान चाहिँ डाक्टर लुकाले चाहिँ कसरी लेखेको छ भने तिनीहरूको के भयो अरे, मुटु के गर्यो, छेडियो है। अब मलाई भन्नुहोस् केले छेडियो, त्यो गेत्सेमेनी बगैँचामा भएको पत्रुसको न्यानमा भएको तरवारले हो,
होइन
छेडिएको चाहिँ ठिक परमेश्वरको जीवित वचन जसलाई चाहिँ दुई धारे तरवार भन्दा पनि लाग्ने तरवार भनेछ। योलाई चाहिँ एफएसी 6:17 चाहिँ कसको तरवार भनेछ, आत्माको तरवार। हेर्नुहोस् है, पवित्र आत्माले कसरी कायल पार्नु हुँदो रहेछ, उहाँको तरवार वचन प्रयोग गर्नुहुन्छ। वचन कहाँबाट आउँदैछ, पत्रुसको मुखबाट है, हामी जति मान्छेलाई प्रयोग गर्नुहुन्छ। अनि छेडिएपछि के भयो, हेर्नुहोस् न यहाँ 33, अनि यो सुनेर तिनीहरूको मुटु छेडियो र उनीहरूलाई मार्ने म त गरे, उनीहरू त पुरै विरोधी पो भयो। उनी यसो गर्न सक्छन् मान्छेहरूले गर्छन्, अनि उनीहरू चाहिँ अब मार्न लागिरहेछ, उनीहरू अब कसरी मार्ने। तर ठिक त्यही सरसल्लाह भइरहँदाखेरि एकजना उनीहरूकै बीचको एउटा अगुवा गमेलियल नाम गरेको अगुवाले चाहिँ उनीहरूलाई भन्छ नमार है, नमार। अनि उसले चाहिँ केही तर्कहरू दिन्छ, तर पुरै मानवीय तरिकाले तर्क दिन्छ, मुक्ति नपाएको व्यक्ति हो। अनि उसले चाहिँ 33 यसरी भन्छ, तब सबै मानिसहरूद्वारा आदर गरिएका गमलियल नाम भएका एकजना फरिसी जो व्यवस्थाका गुरु थिए, अनि यो गमलियलको नाम पछि आउनेछ फेरि है, ऊ महासभामा उठे र प्रेरितहरूलाई केही समयका निम्ति बाहिर लैजाऊ भनी आज्ञा दिए। अनि मानिसहरूलाई भने, हे इजरायली मानिसहरू हो, यी मानिसहरूको सम्बन्धमा तपाईँहरूले जे गर्न लाग्नु भएको छ त्यसका निम्ति आफ्नो विषयमा होसियार हुनुहोस्, किनभने यी दिनहरूभन्दा पहिले म पनि कोही हुँ भन्ने दावी गर्दै थोइदास उठेको थियो, त्योसँग 400 मानिसहरू मिलेका थिए, त्यो मारियो र त्यसका आज्ञाहरू मानेर सबै तितरबितर भए अनि बिलाएर गए। यस मान्छे पछि नाम लेखाएका दिनहरूमा गालिलको यहुदा उठ्यो र धेरै मानिसहरूलाई आफ्नो पछि खिच्यो, त्यो पनि नष्ट भयो, अनि त्यसका आज्ञा मान्यहरू सबै छरपुष्ट भए। अनि अब म तपाईँहरूलाई भन्दछु, यी मानिसहरूबाट अलग रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् है। अब सुन्नुहोस् है, संसारिक मान्छेको सोचाइ कस्तो हुँदो रहेछ, किन छोडिदिनुहोस् यो अगुवा, यो प्रेरितहरूलाई किन छोडिदिनुहोस्। उसले भन्छ, किनकि यो योजना वा यो काम मानिसहरूबाटको हो भने यो मेटिएर जानेछ, तर यदि यो परमेश्वरबाटको हो भने तपाईँहरूले यसलाई मेटाउन सक्नुहुन्न, न त तपाईँहरू परमेश्वरसँग पनि लडाईँ गर्ने ठहरिनुहुन्छ। यो चाहिँ एउटा मुक्ति नपाएको मान्छेले यसरी सोच्छ कि कुनै चिज सफल भइरहेछ भने त्यो चाहिँ परमेश्वरबाट भयो, अनि कुनै चिज भइरहेछ भने त्यो चाहिँ परमेश्वरबाट होइन, त्यो साँचो होइन है। यो संसारमा चाहिँ कैयौँ कुराहरू चाहिँ उल्टो भइरहेछ, अनि भनेको त परमेश्वरको भन्दा विपरीत काम भइरहन्छ। अनि प्रायः मैले उदाहरण दिने गर्छु, अहिले चाहिँ संसारमा सबभन्दा द्रुत गतिमा बढिरहेको फैलिरहेको धर्म चाहिँ इस्लाम हो, एकदम सफल भइरहेछ। अब गमलियल अनुसार त्यो त परमेश्वरबाट हो, गमलियलको तर्क एकदम सांसारिक हो, गलत हो है। अनि हामीले त्यो तर्क प्रयोग गर्नुहुन्न होइन, सफल भइरहेछ भने परमेश्वरबाट होइन, कतिचोटि परमेश्वर काममा चाहिँ एकदम थोरै पनि हुन्छ। कहिलेकाहीँ चाहिँ यसो हेर्दाखेरि एकदमै अवहेलित तिरस्कृत अनि अनि त्यो हामी अध्ययनमा आउँछन्, डरलाग्दो सतावटहरू अनेक हुन थाल्छन्, तर परमेश्वरले काम गरिरहने भएका छन्। अनि त्यसैले एउटा विश्वासीले के भन्नुहुन्न भने आफूले चिताएको चिताएको पुरा भयो भने चाहिँ ओ परमेश्वरले मलाई मेरो काम भइरहेछ एकदम पुरा भइरहेछ होइन चिताएको कुरा पुरा हुँदैमा परमेश्वरबाट हुन नभएको हुनसक्छ त्यो चाहिँ हाम्रै आफ्नो अभिलाषा पुरा भइरहेको हुनसक्छ जस्तो कि इजरायलीहरूले चाहिँ के चिताए मासु खान चाहियो हामीलाई होइन हामीलाई यो मन्ना भएर पुगेन अनि परमेश्वर लौ खाने भयो खाऊ भनेर बट्टाइ चराई पठाइदिनु भएको थियो नि तर परमेश्वरले त उनीहरूलाई आशिषको रूपमा होइन उनीहरूसँग रिसाएर दिनुभएको थियो उनीहरूले चिताएको कुरा पाएर पनि त्यसैले यो सिद्धान्त चाहिँ यसमा अलमल नहोस् है अनि यहाँ गमेलले के भन्छ गमेलले चाहिँ अब होइन ब्रेक लगाउँछ उनीहरूलाई अनि उनीहरूले चाहिँ आदरको व्यक्ति उसलाई उसको कुरा मान्छ है तैपनि के गर्छ हेर्नुहोस् है चालिस पद अनि तिनीहरूले तिनको कुरा माने अनि प्रेरितहरूलाई बोलाए अब मार्न त पाएन के गरे र पिटेपछि के गरेको थियो उनीहरूले केही पनि गरेको थिएन कुनै अपराध थिएन तर उनीहरू यति रिसाएका थिए यति मार्न चाहिरहेको थियो उनीहरू है अनि उनीहरूले चाहिँ पिट्छन् है अनि यो पिटाइ भनेको मतलब चाहिँ 39 कोर्रा यहुदीहरूको 39 कोर्रा यो पिट्ने भनेको भनेपछि चाहिँ 12 39 कोर्रा खास्छ है यो पहिलोचोटि उनीहरूलाई शारीरिक यातना भएको अहिलेसम्म पहिला त धम्की मात्र भएको थियो अब त तातिँदैछ है यो लडाइँ अनि उनीहरूलाई के भन्छन् पिटाई दिएर होइन येशुको नाममा नबोल्नु भन्ने आज्ञा दिए र उनीहरूलाई छोडिदिए है छोडिदिए त्यसपछि किनभने अब चाहिँ पिट्यो भने चाहिँ अलिकति यिनीहरूले चुप लाग्छन् कि भनेर येशुको नाममा नबोल्नु अनि प्रेतहरूले के गरे उनीहरूले यो आज्ञा मानेन मानेन उनीहरू यो प्रेतहरू चाहिँ फर्केर गए उनीहरूको अवश्य नै ढाडमा दुखिरहेको थियो रगत बगिरहेको थियो होला सायद होइन यसरी पहिलोचोटि शारीरिक यातना विश्वासको लागि भोग्नु परेको थियो अनि हामी पछिको अध्ययनमा चाहिँ के देख्छौँ भने त्यहाँ त एकजना मारिन्छ भने योपालि त मारिन्छ तर मारिनेवाला छ एकजना है अनि यो प्रेरितहरूको प्रतिक्रिया कस्तो थियो यो यातना पाएपछि उनीहरू गनगन गरिरहेको थिएन ओहो होइन मलाई कस्तो है दुख्यो तिमीलाई कस्तो छ नि हो हामीसँग मिलेर होइन त्यस्तो थिएन उनीहरू अनि उनीहरूको मन पनि बद्लिया छैन अलिकति फिटिकै नै बद्लिया छैन उनीहरूको होइन मानवीय तरिकाले भन्यो भने असम्भव नै हो है तर पवित्र आत्मा हुनुहुन्थ्यो उनीहरू ओहो फेरि यस्तै सतावट आउला कि भनेर फिक्री पनि छैन उनीहरूलाई उनीहरू के गरे उनीहरू रमाहाट गरे भनेछ यसलाई भनिन्छ पवित्र आत्माको फल पवित्र आत्माको फल के हो प्रेम अनि दोस्रो के हो आनन्द नक्कल गर्न सकिँदैन त्यसलाई यस्तो परिस्थितिमा थाहा हुन्छ साँच्चै पवित्र आत्मा आनन्द छ कि छैन यहाँ 41 पदमा देखिन्छ अनि उहाँका नामका निम्ति अपमानित हुने लायकका ठहरियो भनेर रमाउँदै रमाउँदै उनीहरू महासभाका सामुबाट निस्केर गए अनि तुरुन्तै फेरि जहाँ जाने गर्थे दिन उनीहरूको दिनचर्या त्यही सुलेमानको दलानमा जान्छन् उनीहरू मन्दिरमा जान्छन् 42 पद अनि दिनहुँ मन्दिरमा र घर घरमा शिक्षा दिन र येशु नै मसीह अर्थात् ख्रिस्ट हुनुहुन्छ भन्ने के प्रचार गर्न थाले सुसमाचार प्रचार गर्न उनीहरूले छोडेन उनीहरूले खुब आशा गरेको थियो छोड्लान् भनेर छोडेन परमेश्वरले आफ्नो मण्डली बनाउनु हुनुहुन्थ्यो परमेश्वर आफ्नो जनहरू सँगै हुनुहुन्थ्यो न मान्छे न शैतान कसैले पनि रोक्नेवाला थिएन होइन जसको फलस्वरूप सुसमाचार हामीसँग हामी कहाँसम्म आइपुग्यो यसरी है सुसमाचार रोकिएन किनभने परमेश्वर नै उनीहरूको साथमा हुनुहुन्थ्यो हेर जगतको अन्तसम्म म तिम्रो साथमा छँदैछु
मलाई जीवनका वचनहरू देखो जमिनको सुन्दरता जीवनका वचनहरू सुन्दर र सुन्दर छन् विश्वास प्रेम गर्न सिकाउँछन् सुन्दर वचन देखो वचन जीवनका वचनहरू सुन्दर वचन देखो को वचन जीवन का वचन यीशुले दिन्छन् सबलाई जीवन का वचन प्रेम को निम्तो सुन साथी जीवन का वचन उदारीले बोलाउँछन् स्वर्गतिर बोलाउँछन् सुन्दर वचन उदयको वचन जीवन का वचन सुन्दर वचन उदयको वचन जीवन का वचन सुसमाचारको मिठो ध्वनि जीवन का वचन दिन्छन् क्षमा शान्ति जीवनका वचनहरू येशूले मात्र बताउँछन् सदालाई पवित्र पार्छन् सुन्दर वचन उदयको वचन जीवनका वचनहरू सुन्दर वचन उदयको वचन जीवनका वचनहरू